سیدا کربلا کربلا حق سیدا رسولا کربلا کربلا ہماری سیدا کربلا کربلا حق سیدا رسولا کربلا کربلا
بسم اللہ الرحمن الرحیم فاسألوا اہل الذکر ان کنتم لا تعلمون صلوات اللهم صل على مومنین کرام سامعین محترم عزیزان گرام قدر اہل ذکر اور کربلا کے عنوان سے ہماری گفتگو کا سلسلہ جاری ہے. موضوع پر گفتگو کے لیے سورہ مبارک انبیاء کی 7 آیت کو سرنامہ کلام کے طور پر انتخاب کیا اور آپ کی خدمت میں تلاوت کا شرف حاصل کیا. پروردگار ارشاد فرما رہا ہے فاسألوا اہل الذکر, پس سوال کرو اہل ذکر سے. عرض کی آپ کی خدمت میں اللہ تبارک و تعالی کی جانب سے جب امر آتا ہے اگر قرینہ نہ ہو ظہور وجوب میں ہے. مستحب کا معنی لینے کے لیے قرینہ چاہیے, بس اگر قرینہ نہ ہو اور امر اور حکم آ جائے تو ظہور کس میں ہے؟ واجب میں ہے. بس میں تھوڑا سا ترجمے میں تبدیلی کے ساتھ آپ کی خدمت میں عرض کروں. پروردگار ارشاد فرما رہا ہے پس تم پر واجب ہے سوال کرنا اہل ذکر سے. جب ظہور وجوب میں ہے اس کا معنی کیا ہوا؟ تم پر واجب ہے کہ تم سوال کرو اہل ذکر سے. ان کنتم لا تعلمون, اگر تم لا تعلمون ہو. اب ہمارا اگر وجود ہی لا تعلمون ہے تو اس کا مطلب یہ ہے کہ اللہ نے ہم پر اہل ذکر کا سوالی بننا واجب کر دیا ہے. اہل ذکر کا سوالی کرنا اللہ نے واجب کر دیا ہے. لہٰذا اب یہ ایک مسئلہ ہے نا, وہ بیچارے دوست ہمارے اہل سنت کے نعت پڑھتے ہیں, کہتے ہیں تیرے در کا سوالی, تو وہاں فوراً منافقوں کے پیٹ میں ایک وبال شروع ہو جاتا. یہ ہے, یہ مرحلہ ہے. بغض اہل بیت کی بیماری آسان بیماری نہیں ہے. کرونا سے تو ویکسینیشن لگا کے بچنے کا امکان ہے. بغض اہل بیت کا مارا صرف ہلاک ہوتا ہے, بچ نہیں سکتا. ادارے والے کہہ بھی رہے تھے کہ بھائی آپ مولانا ویکسینیشن کا کہہ دیجئے گا, تو مومنین جو کر سکتے ہیں ان کے لیے یہاں پر سینٹر ویکسینیشن کا موجود ہے. کرونا سے تو پھر بچ جاؤ گے. بغض اہل بیت کی بیماری, اللہ کہہ رہا ہے اہل ذکر کا سوالی بننا واجب ہے. تو قرآن نے جب اہل ذکر کہا ہے تو نبی سے بڑا اہل ذکر کوئی ہو ہی نہیں. بس نبی کے دروازے کا, نبی کے دروازے کا سوالی ہونا واجب ہے اگر تجھے قرآن اور اسلام سمجھ میں آ جائے. لیکن جب بنو امیہ کے دسترخوان پر ان کی نچوڑی ہوئی ہڈیاں چوس کر تم اسلام حاصل کرتے ہو, تو ان چوسی ہوئی ہڈیوں سے سوائے بغض علی کے اور کوئی چیز نہیں نکل سکتی. اب ایسے ہی بیمار مفتی صاحب فتویٰ دے رہے ہیں کہ یہ رکشوں میں گاڑیوں میں مرثیہ لگا ہوا ہے, اس کا چلانا اس کا سننا, یہ اسلام نہیں ہے. یہ بنو امیہ کا اسلام نہیں ہے. پیغمبر کے دروازے سے لیا ہوتا تو اسلام نظر آ جاتا. اس لیے کہ کہہ رہے ہیں جی میت پر مرثیہ کرنا منع ہے, تو مردہ تو تیرے ہیں. ہم تو شہداء سے تعلق رکھتے ہیں. ہم وہ ہیں کہ جن کے جانے والوں پر بھی اللہ نے آیت اتار کے بتائی کہ خبردار ان کو مردہ مت سمجھنا, اور یہ ایسے زندہ ہیں تیری سمجھ میں نہ آ رہا ہو تو اپنی سمجھ ٹھیک کرنا, ان کی حیات میں شک مت کرنا. لیکن جہاں بغض علی کی بیماری ہو وہاں کیا کیا جائے؟ کہا جی مرثیہ منع کیا ہے اللہ نے میت پر, تیری میت, زندہ کے اوپر ظلم. तो शहीद जिंदा है और जिंदा को याद करना, ये तो नहीं कहा पैगंबर ने। और फिर ये मरसिया हम किसी के मरने का नहीं पढ़ रहे, ये हम अहले बैत पर जुल्म होने का मरसिया पढ़ रहे हैं। और ये कुरान में भी अल्लाह ने वाजिब ही किया है, लेकिन कह रहा हूं ना, तूने बनु उमैया के दरवाजे से जो उठाया है वो इस्लाम का लाशा है, इस्लाम नहीं है। तुम्हारे नसीब में सिर्फ लाशें हैं। मैंने कल भी कहा था, मर्दों और मुर्दों का मसला हुआ था पंजाब में, जिसका नसीब है, किसी के नसीब में मर्द आते हैं, किसी के नसीब में मुर्दे आते हैं, तो लाशा है। वरना जाओ सूरह मुबारक निसा की 148 नंबर आयत में खुदा क्या कह रहा है, अब गौर कीजिएगा। मैंने आपको तैयार किया हुआ बहुत सारी चीजों में, मैं तवक्का रखता हूं आपसे। हाँ, मैंने आपसे, मैंने कहा यह दरसगाह है, चूंकि दर्श दिया हुआ है इसलिए अब मैं आपसे तवक्का करता हूं। खुदा कह रहा है ला युहिब्बुल्लाह, ला युहिब्बुल्लाह, अल्लाह, अब लफ्जी तर्जुमा पहले कर दूं, अल्लाह पसंद नहीं करता क्या, अल जहर बिस्सुए मिनल कौल। जहर कहते हैं ऊंची आवाज से। हाँ, नमाज में आपको पता होगा कि फजर और मगरिब और इशा की पहली रकत बिल जहर है, यानी क्या, बुलंद, कम से कम इतनी बुलंद आवाज हो कि तुम्हें अपनी आवाज सुनाई दे। जहर का कम से कम माना यह है। अल्लाह कह रहा है कि अल्लाह अच्छा पसंद नहीं करता हा बिल जहर, ऊंची आवाज में, अस्सू बुरी बात को, किसी के लिए बुरी बात करना यह अल्लाह पसंद नहीं करता। मिनल कौल, तुम्हारी गुफ्तगू में से, इल्ला 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 मंजुलिम, मगर यह कि मजलूम के हक में हो। अब गौर कर रहा भाई, मैंने पूरा मुकदमा आपके सामने बनाया ना, जब मैंने आपको कहा ना वमा अरसलना कबला का इल्ला रिजालन नूही इलैहिम, ये मैंने पूरा मुकदमा बयान किया था ना कि जब भी ला और इल्ला आ जाए तो माना क्या होता है, युफीदुल हसर, सिर्फ का माना करते हैं, सिर्फ का माना करते हैं। यहां पर सिर्फ का माना करके अब तर्जुमा करो आयत का, अल्लाह को, अल्लाह को बुरी बात सुनना पसंद नहीं है, लेकिन एक मकाम पर अल्लाह बुरी बात सुनना पसंद करता है, कब, जब वो मजलूम के हक में जारी हो रही हो। पर समझ में आया तुम्हें, तबर्रा अल्लाह को पसंद है। भाई हुसैन से बड़ा मजलूम कायनात में कोई नहीं, तो हुसैन पर जुल्म करने वाला जालिम, उससे बड़ा अल्लाह को कोई बुरा पसंद नहीं। तो जितना तबर्रा हुसैन के कातिलों पर करोगे उतना अल्लाह को पसंद आता चला जाएगा। जिंदाबाद, जिंदाबाद, मुर्दाबाद, मुर्दाबाद। ये याद रखना, मैंने कहा था ना आज पाकिस्तान बनने की तारीख है, पाकिस्तान है, यहां पर यजीदियत की नजासत को बाकी नहीं रहने देंगे, ये हमारा वादा है इंशाल्लाह, ये काम नहीं होने देंगे, पाकिस्तान को यजीदियत की नजासत से पाक रखेंगे। तुम्हारा मसाला यह है कि हर नौहा हर मरसिया तुम्हारे अजदाद का जुल्म जाहिर करता है। हमें कुरान ने हुक्म दिया है, खुदा को किसी और जालिम की बुराई, किसी और की बुराई अच्छी नहीं लगती, लेकिन जालिम की बुराई, और वो भी हुसैन पर जुल्म करने वाले की, अल्लाह चाहता है बुलंद आवाज से करो। तो अब तू जितनी मर्जी FIR कटा ले, जिस आवाज को अल्लाह ने चाहा है बुलंद हो उसे कोई नहीं रोक सकता। लिहाजा तौहीन का दामन, तौहीन में ना, तौहीन नहीं, लेकिन जालिम के खिलाफ एहतजाज जारी रहना चाहिए। और हुसैन का नौहा और मरसिया ता कयाम कयामत बदतरीन जालिमों के खिलाफ आवाज है, और याद रखना इस आवाज से ज्यादा कोई आवाज अल्लाह को पसंद नहीं है। लिहाजा मैंने अर्ज किया बुग़्ज़े अली की बीमारी, यह मसला है, अपना ऑपरेशन कराओ वरना हलाकत के अलावा कोई मरहला नहीं। अब याद रखिएगा अल्लाह क्या कह रहा है, मैंने तुम्हें वाजिब किया है सवाली, सवाल करो किससे, अहले जिक्र से। बस सवाल का जब मरहला है, मैं अर्ज कर दूं कि सवाल, चूंकि कल मैंने आपकी खिदमत में अर्ज किया हयात इल्मी में, इल्म की रिप्रोडक्शन होती ही सवाल और जवाब से, लिहाजा हमारे पास भी जो इल्म आया है उसका एक बड़ा हिस्सा वो है कि जो सवाल और जवाब के जरिए से ही आया है। लिहाजा अब अगर मैं इसी टॉपिक को लेकर चलूं तो फिर बहुत लंबा मरहला, और मैं वो चाहता नहीं, चूंकि मैंने आयत के मतालिब को एक मंतकी नतीजे तक पहुंचाना, लिहाजा बस आखिरी गुफ्तगू सवाल के मोरद में करूंगा और फिर आगे बढ़ूंगा कि कुछ सवालों की अहमियत के पेश नजर, بعض سوال جب کیے جاتے ہیں تو واقعاً سوال ایسا ہوتا ہے، یقیناً وہ سوال کرنے والے کتنے خوش قسمت ہوں گے کہ جب انہوں نے آ کر پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم حضرت کی خدمت میں آ کر سوال کیا تو سوال اتنا اہم اور اللہ کو پسند آیا کہ سوال پیغمبر سے کیا گیا، جواب اللہ نے دیا۔ بس بندہ اس مقام تک پہنچ سکتا ہے، پہنچ سکتا ہے کہ اگر آپ کا سوال اتنا قیمتی ہو تو خدا خود جواب دینے کے لیے آمادہ۔ لہذا 11 سے زیادہ مقامات، تقریباً 11 اندازن مقامات ہیں کہ جہاں پر قرآن نے کہا ہے یسألونک، اے میرے حبیب یہ تم سے آ کر سوال کرتے ہیں۔ اب وہ 11 مورد کیا ہیں، ان کی کیا اہمیت ہے، یہ اپنی جگہ ایک مفصل موضوع ہے، یہ نہیں چھیڑ رہا، صرف آپ کو بتا رہا ہوں۔ الخمر والمیسر، نشے کے بارے میں سوال کیا گیا، یہ امپورٹنٹ موضوع ہے۔ خواتین کے مسائل کے بارے میں سوال کیا گیا، یہ اللہ کے نزدیک اہم موضوع۔ اہلہ کے بارے میں کیا سوال کیا گیا، اہم موضوع۔ سوال کیا گیا شہر ہائے حرام، جو ماہ حرام ہے ان میں قتال کا اہم موضوع تھا، اللہ نے جواب دیا۔ اسی طرح سے روح کے متعلق موضوع اہم تھا، اللہ نے جواب دیا۔ یسألونک عن الروح قل الروح من امر ربی۔ تو کچھ سوالات ایسے ہیں، اب میں نے عرض کیا چونکہ موضوع پورا ہے، لیکن میں ایک خاص جہت آپ تک پہنچانا چاہ رہا ہوں کہ قرآن میں، اور پھر بات کو ختم کروں گا۔ لہذا سوالات کو جب قرآن نے ڈسکس کیا ہے تو ایک مقام سوال و جواب ایسا ہے کہ جو محیر العقول ہے، سوال و جواب ہوئے ہیں اور ایسا مقام ہے کہ انسان جب ان سوال و جواب کو پڑھتا اور سنتا ہے تو عقل حیران رہ جاتی ہے۔ اب یہ یاد رکھیے گا کہ سورہ مبارک کہف میں اللہ تبارک و تعالی نے جتنے واقعات جمع کیے ہیں وہ سارے کے سارے محیر العقول ہیں، سارے عقیب۔ جناب ذوالقرنین کا واقعہ، اصحاب کہف کا واقعہ، حضرت موسیٰ اور خضر کی ملاقات کا واقعہ، یہ سارے محیر العقول ہیں۔ میں واقعے کی تفصیل میں نہیں جاؤں گا، وہ انشاءاللہ اپنی جگہ پر محفوظ، لیکن آج جس جگہ تک پہنچا، کیونکہ واقعہ تقریباً آپ کے ذہن میں محفوظ۔ حضرت خضر اور موسیٰ کے درمیان جو کوسچننگ ہوئی ہے آپ اس سے واقف ہیں، میں نے صرف ایک مقام بس عرض کرنا ہے اور تیزی سے آگے کی طرف بڑھنا ہے۔ یہ واقعہ اللہ نے خاص طور پر قرآن میں ذکر کیا۔ اب جب ذکر کیا تو اللہ نے، جناب خضر کا نام قرآن میں نہیں آیا، یہ روایات سے ہمیں پتہ لگا کہ قرآن نے کہا فوجدا عبدا من عبادنا آتیناہ رحمتا من عندنا وعلمناہ من لدنا علما، کہ ان دو بندے، یہ حضرت موسیٰ اور ان کے وصی تھے، یہ ملے جناب خضر سے، خضر کی تعریف کی اللہ نے، ہم نے اس کو رحمت عطا کی اور اپنی جانب سے علم لدنی عطا کیا۔ اب جس کو اللہ علم لدنی دے دے، جسے اللہ علم لدنی دے دے، کیا ہوا؟ اب قرآن کے الفاظ غور کیجئے گا، حضرت موسیٰ کہہ رہے ہیں حل اتبعک، کیا میں آپ کی اتباع کر سکتا ہوں، ان تعلمنی مما علمتا، کیا میں اس چیز میں آپ کی اتباع کر سکتا ہوں، آپ کو فالو کر سکتا ہوں، کہ جو چیز کی تعلیم آپ کو دی گئی ہے وہ آپ مجھے بھی سکھا دیں، اور پھر کیا ہوگا، اس کے ذریعے سے میرے اندر رشد پیدا ہوگا۔ تو حضرت خضر نے پہلے ہی مرحلے میں کہہ دیا لن تستطیع معی صبری، تم میرے ساتھ صبر نہیں کر سکو گے، اور پھر کہا کہ کیسے کہ کیف تصبر، تم صبر کر بھی کیسے سکتے ہو، کیوں؟ اس لیے کہ جو میرے پاس علم ہے ما لم تحد بھی خبرا، جو علم میرے پاس ہے تمہارے پاس اس کی خبر بھی نہیں۔ اب یہ پورا مقام اللہ نے بتایا، اس کا معنی کیا ہے کہ جناب خضر کے پاس جو باتیں ہیں، جو علم وہ رکھتے ہیں، حضرت موسیٰ کو نہیں، پہلا مرحلہ، اور حضرت موسیٰ اتباع کر رہے ہیں حضرت خضر کی۔ اب یہ آیات سے واضح ہے، اور میں چیلنج کر رہا ہوں پورے عالم اسلام کو کہ کوئی ایک آ کر یہ کہہ دے کہ یہ ترجمہ نہیں ہے۔ واضح الفاظ ہیں، اتباع میں کر سکتا ہوں آپ کی کہ میرے اندر رشد دیں، مجھے آپ رشد دیں۔ کون کہہ رہے ہیں؟ حضرت موسیٰ۔ کس کو کہہ رہے ہیں؟ جناب خضر سے۔ حضرت خضر کیا کہہ رہے ہیں؟ کہہ رہے ہیں جو مجھے معلوم ہے تم اس کی خبر بھی نہیں ہے۔ اب غور کیجئے گا، بس جو مقام میں نے پہنچانا ہے آپ تک وہ یہ ہے، حضرت موسیٰ علیہ الصلوۃ والسلام صاحب معجزہ، صاحب کتاب، صاحب شریعت، اولی العزم انبیاء میں سے۔ اب آپ جانتے ہیں اولی العزم ہونا نبوت اور رسالت کے درجات میں سے وہ درجہ ہے کہ جس کے بعد آخری درجہ رہتا ہے خاتم النبیین کا، یعنی اولی العزم اور خاتم النبیین کے درمیان کا کوئی درجہ بیان نہیں ہوا، پورا عالم اسلام اس پر متفق ہے۔ अब मैं सारे आलम इस्लाम को चैलेंज करता हूं और ये पूछता हूं कि ये बताओ कि उस्ताद अफजल होता है या शागिर्द? जिसका इल्म ज्यादा होता है वो अफजल होता है या जिसका इल्म कम? जिसने रुश्त देना हो वो अफजल होता है या जिसने रुश्त लेना हो? जिसकी इत्तेबा की जाए वो अफजल होता है या जो इत्तेबा करे? तो आलम इस्लाम पूरा मिलकर ये कहेगा नहीं भाई, जिसकी इत्तेबा की जाए वो अफजल, उस्ताद अफजल, रुश्त देने वाला अफजल, इल्म ज्यादा रखने वाला अफजल। अब अगर ये अफजल हो गया तो अब मैं चैलेंज कर रहा हूं पूरे आलम इस्लाम को और खास तौर पर उस मुनाफिक ग्रोह को कि जिसको हजरत अमीर की फजीलत हजम नहीं होती। चैलेंज कर रहा हूं मैं, चैलेंज है मेरा आपका। अब आकर ये बताओ कि ये खिजर है कौन? दर्जा तो बताओ ना खिजर अलैहिस्सलाम का। अल्लाह ने तो बंदा कह के छोड़ दिया, अब तुम तय करो कि ये बंदा है कौन। अगर उम्मती कहोगे तब भी मसला, भाई कैसे हो सकता है उम्मती नबी से ज्यादा अफजल हो? नहीं हो सकता, बस ये मरहला गया। अब दूसरा मरहला नबी या रसूल हो, तो नबी या रसूल जो भी हो, सारा आलम इस्लाम मुत्तफिक है जनाब खिज्र उलिल आजम नबी नहीं है, साहिब शरीयत नबी नहीं है, साहिब किताब नबी। तो अब बताओ ये कैसे हो गया कि कम दर्जे का नबी उलिल आजम नबी का मुर्शिद हो जाए? रुश्त का मतलब यही है ना, हजरत खिजर मुर्शिद हो गए। हाँ वो कहते हैं ये पीरो मुर्शिद जो है ये हराम है। फिर से कहूंगा, तुम्हारा जब तक पीरो मुर्शिद बनु मैया रहेगा तुम्हें कुरान और इस्लाम समझ में नहीं आएगा। जिस दिन तुमने मुर्शिद अली बना लिया सब हल हो जाएगा, फिर सब हल हो जाएगा। हाँ अब हजरत मूसा, हजरत मूसा का मुर्शिद कौन? जनाबे खजर। अब कैसे हो सकता है कि कम दर्जे का नबी मुर्शिद हो और कम दर्जे का ज्यादा दर्जा उलिल आज़म नबी इत्तेबा भी करे और मुरीद भी हो? हो सकता है? नहीं हो सकता। तो अब यहां पर आकर पूरा इस्लाम फंस जाता है। जालंधरी साहब भी जब तर्जुमा कर रहे थे तो उन्होंने आगे रहमत के आगे लिखा कि ये जो दर्जा है पहले लिखा नबूवत, फिर कंफ्यूज हो गए, कौमा लगा के लिखा विलायत। और जिसको यकीन आए जालंधरी साहब का जाके कुरान देख ले। हाँ नबूवत या विलायत। और मैं सारे आलम इस्लाम को चैलेंज कर रहा हूं, अगर आप कहते हो कि हजरत खिजर नबी हैं तो फिर अल्लाह नाउज़ु बिल्लाह मिन ज़ालिक, अल्लाह ने जुल्म किया है कि एक मफजूल नबी को तरजीह दी है एक अफजल नबी पर। और अगर तुम कहते हो कि हजरत मूसा हजरत खिजर अफजल हैं तो फिर हजरत खिजर को साहिब किताब और शरीयत होना चाहिए था। बस आम नबी उलिल आजम का उस्ताद मुर्शिद नहीं हो सकता। आखिरी हल तुम्हारे पास यह है कि तुम यह मानो कि जनाब खिजर विलायत के एतबार। बस इसका मतलब क्या हुआ? इसका माना यह हुआ कि विलायत का कोई एक दर्जा ऐसा पॉसिबल है कि जो खातम नबीयीन से कम हो, उलिल आजम नबी से। बस पॉसिबल है ना भाई, कुरान ने कहा, मैंने तो नहीं कहा, कुरान से जाकर पूछ लो। और भी मकामात हैं, कभी मौका मिला साबित करूंगा, लेकिन आज सिर्फ ये मकाम। कि अब ये मकाम क्या कह रहा है कि खातमुन नबीजीन और उलिल आजम के दरमियान में कोई मकाम है। अब मैं कहूं कि अगर ये वली जनाब खिजर उलिल आजम से अफजल है तो किसी में जुरात है कि आके मना कर दे? बस ये वली अल्लाह का उलिल आज़म नबी से अफजल, खातिमुन नबीयीन से कमतर है, ये वली है। अब ये वली होकर उलिल आज़म से अफजल हो सकता है जिसको खातिमुन नबीयीन ने खुद अपनी जबान से सैयदुल औलिया कहकर पुकारा है, जो खिजर का भी मौला और सरदार है। तो जिससे जनाब खिजर अफजल हो सकते हैं उससे ज्यादा अफजल अली क्यों नहीं हो सकते? सैयदुल औलिया बतरीकन औला अफजल हैं, लिहाजा ये बुग़्ज़ अली की बीमारी है, इसे निकालो। और मैं हुकूमती हिदारों से भी कहूंगा, वरना ये तुम्हारे भी दामनगीर हो सकती है। याद रखना, तुमने जिस जगह पर इस मुनाफिक टोले को सपोर्ट किया है हम तो हिसाब नहीं ले सकेंगे, कयामत में तुम्हारे गले में आ जाएगी। अली की दुश्मनी दुनिया में भी महंगी पड़ती है, आखरत में भी महंगी पड़ती है। लिहाजा अजीजान मन, हजरत खिजर अफजल हैं। सवाल जवाब हुआ, उस सवाल जवाब ने साबित किया कि जनाब खिजर का दर्जा अफजल है। मैं उस मरहले में नहीं जाना चाहता, बस आखिरी मरहला। एक सवाल और जवाब का मरहला ऐसा भी है कि जहां अल्लाह ने पूरे सवाल जवाब के मरहले को कुरान में जिक्र किया खासतौर। अब कुरान अगर तवज्जो दे तो यकीनन कोई ना कोई इंपॉर्टेंट बात मौजूद है। आप जानते हैं कि कुरान में कोई लफ्ज इजाफी नहीं, कोई हर्फ इजाफी नहीं, कोई आयत, कोई वाकया, कोई बात इजाफी नहीं है। लिहाजा कुरान अगर किसी चीज पर कंसंट्रेट करे तो वहां यकीनन कोई ना कोई मकाम तफक्कुर और तदब्बुर है। अब जिस कुरान ने एक सवाल और जवाब के वाकये को एक से डेढ़ सफे और कई आयात वक्फ कर दी हो, वहां सोचने की जरूरत है। वो वाकया सवाल और जवाब का जिसको अल्लाह ने कुरान में बयान किया, सूरह मुबारक बकरा को, जिसकी वजह से बकरा कहते हैं, बनी इसराइल की गाय का वाकया। मैं वाकया थोड़ा सा दोहरा दूं और फिर आपको आगे बढ़ाऊं। मसला क्या था? मसला सिर्फ यह था कि एक नौजवान मजलूम कत्ल कर दिया गया, कातिल का पता नहीं लग रहा था, और उसके कत्ल की वजह से बनी इसराइल के दरमियान एक बड़ी जंग और लड़ाई होने जाने वाली थी। अब लड़ाई जब तकरीबन उरूज पर पहुंचने वाली थी और मामला लड़ाई का आगाज होने वाला था, कुछ बनी इसराइल के लोगों को अकल आई कि भाई पैगंबर भी मौजूद है हमारे दरमियान, पैगंबर भी मौजूद हैं। ये मैं नहीं कह रहा, कुरान के आयत में वाकया जाकर आप देख लें। बस कुरान बता रहा है बनी इसराइल, पैगंबर की उम्मत भी बनी इसराइल जैसी, ये पैगंबर ने कहा। तो कुछ लोग ऐसे थे पैगंबर के दरमियान जमाने में जो आपस में लड़ते झगड़ते थे, पैगंबर के पास नहीं जाते थे। तो कुरान ने आयत नाजिल करके की कि तुम्हारे लड़ाई झगड़ों में जब तक तुम पैगंबर को हकम नहीं बनाओगे, ईमान तुम्हारे दिलों में नहीं उतरेगा। लिहाजा यहां क्या हुआ, आए पैगंबर के पास, आकर कहा कि या रसूल अल्लाह लड़ाई होने वाली है, मसला यह है कातिल नहीं मिल रहा। वही नाजिल हुई, ऐ मूसा इनसे कहो एक गाय लेकर उसको ज़बह करें, उसके बदन का, गाय के गोश्त का फना हिस्से का गोश्त लें, इस मकतूल से मश करें, यह मकतूल खुद जिंदा होकर बताएगा मेरा कातिल कौन है। जहां चले जाएं, जिस मर्जी तफसीर को उठा लें, जो मर्जी रिवायत उठा लें, आपको मिल जाएगा। अच्छा, गाय का गोश्त मस करने से मुर्दा जिंदा हो जाए तो किसी को मसला नहीं, लेकिन खाके शिफा उसका हम जिक्र कर दें तो मसला शुरू। तो ये मरला मैंने बता दिया ना, कहां है प्रॉब्लम, बीमारी का नाम बता दिया आपको मैंने, वायरस डिटेक्ट करके बता दिया। लिहाजा गौर कीजिएगा क्या हुआ जब ये मामला हुआ। अब बात सिर्फ इतनी थी कि गाय लो, जिबा करो, उसका वो हिस्सा निकालो, मस करो, मामला खत्म। इन्होंने क्या शुरू कर दिया, गाय दिखने में कैसी लगनी चाहिए, रंग कैसा होना चाहिए, स्मार्ट होनी चाहिए नहीं होनी चाहिए, फला मतलब उम्र के इतनी, फला ये बहुत सारे अजीब गरीब सवाल। अब जो सवाल करते जा रहे हैं अल्लाह जवाब देता जा रहा है। अल्लाह ताला ने ये बता दिया कि ये मत समझना कि तुम्हारे फालतू जवाब सवालों का जवाब नहीं है, लेकिन साथ साथ ये बता दिया जितने फालतू सवाल करोगे खुद फंसोगे। भाई पैगंबर भी बहुत सारे लोगों को ये समझाते थे, नहीं समझ में आता था, और होता क्या था, कुरान ने कहा या अय्युहल्लज़ीना आमनू ला तसअलू अन अशिया इन तुब्दा तसूलकुम, ऐ साहिबान ईमान उन चीजों के बारे में सवाल मत करो, जाहिर हो गई तो तुम्हें बुरा लगेगा। अब बहुत सारी जगहों पर भाई चुप रहते, कोई मसला नहीं था, आके बार बार सवाल करते, नतीजे में नाम अली का आता। फिर कहते कि पैगंबर ने अली को हर जगह खुद आगे करते, भाई तुम वही पूछते तो कोई मसला नहीं था। लेकिन मरहला क्या है, मरहला ये अजीजों, मना किया है कुरान ने ऐसे फजूल सवाल करने पर। अब हमारी अहकाम में खास तौर पर आम साइकी ये बनी हुई है कि मौलाना के पास जाएंगे सवाल करने, एक छोटा सा मसला पेश आया है, मसलन वजू में ये जगह खाली रह गई, क्या करूं, क्या होगा, हाँ अब ये पूछने गए हैं, साथ में आठ या दस सवाल और पूछ लेंगे जो मुब्तला बे नहीं है, जो पेश नहीं आए। अब जब उनके सवालों के जवाब सुनेंगे तो कंफ्यूज हो जाते हैं, आखिर में आकर कहते हैं मौलाना को नहीं पता। ये मौलवी लोग कंफ्यूज कर देते हैं, एक साहब ने मुझे मेल भेजी, हाँ, उन्होंने कहा भाई कुरान ने कहा है कि हमने कुरान तुम्हारे लिए आसान करके भेजा है, कहले मौलवियों ने सख्त करके पेश किया है। मैंने नीचे लिख के इतना कहा, मैंने कहा ये बता दो आसान कुरान जिंदगी में पढ़ा कितनी मर्तबा है, खुद कुरान पढ़ते नहीं हो, कुरान मुश्किल हमारी वजह से नहीं हुआ है, कुरान तुम्हारी कुरान की दूरी की वजह से मुश्किल हुआ है। कुरान से राबता रखो, कुरान आसान हो जाएगा तुम्हारे लिए। लिहाजा इल्जाम फिर किसके ऊपर, मौलाना के ऊपर, ये कंफ्यूज कर देते हैं। ओ भाई हम नहीं करते, आपका जवाब ये तहजीब सिखा रहा है कुरान। तहजीब सवाल ये है कि जब आपने सवाल किया जो आपको जवाब दिया गया उस पर अमल करो, खत्म, ये मत पूछो। अब बहरहाल वैक्सीनेशन कौन सी लगवाऊं, ये वाली, अच्छा इसमें ये मसला, वो वाली, ओ भाई वैक्सीनेशन लगवानी है लगवा लो, अगर किसी ने कह दिया लगवा लो लगवा लो। जितने सवाल करोगे तुम्हारे अपने लिए मुश्किल। हुआ क्या, अल्लाह के पास जवाब था, अल्लाह देता रहा जवाब। आखिर में नतीजा क्या निकला, उस वक्त पूरे बनी इसराइल में वैसी सिर्फ एक गाय थी और अल्लाह ने सजा दी, सजा दी। जनाबे मूसा को कहा, कहा अब जब ये इसकी कीमत लगाएं तो इसकी कीमत ये लगाना कि इसकी कीमत इस गाय की ये होगी कि ज़िबह करने के बाद इसकी खाल में जितना सोना आएगा वो सोना तुम दोगे। वो गाय एक यतीम बच्चे की थी, अल्लाह ने इनकी जिद का नतीजा उसके फायदे में खत्म किया। फजूल काम अल्लाह कोई नहीं करता, वहां पर भी अल्लाह ने काम करना था, लेकिन हुआ क्या, वो गाय जो छोटे कम पैसों में आकर मामला हल हो जाता, मसलन आजकल के हिसाब से 80,000 की गाय अगर आ जाती तो वही गाय 80 करोड़ रुपए में आई। नुकसान हुआ किसका, अपना। लिहाजा याद रखिएगा, दीन ये समझाना चाहता है कि जब आपने सवाल किया जो जवाब मिल गया उस पर अमल करो, बस। जितना आप अपने लिए कंफ्यूजन ईजाद करेंगे उतना मसाइल आपके लिए संगीन होते चले जाएंगे। ये तहजीब सवाल है जो दीन चाहता है कि फालतू सवाल मत करो, जो कह दिया उस पर अमल करो। लिहाजा मरहला यह है कि कुरान कहता है सवाल करो, तो सवाल पैदा होना चाहिए। तो अब खुद ये एक सवाल है कि सवाल पैदा क्यों नहीं होता, है ना मरहला ये, भाई हमारे अंदर सवाल पैदा होना चाहिए। कब, इन कुंतुम ला तालमून, अगर तुम ला तालमून हो तो सवाल पैदा होगा, सवाल पैदा होगा तो अहले जिक्र पे जाओगे। तो अब सवाल ये पैदा होता है कि मेरे अंदर सवाल पैदा हो रहा है या नहीं। अगर मेरे अंदर सवाल पैदा नहीं हो रहा तो फिर प्रॉब्लम कहां है, एक मसला है, इसको दर्क करने की जरूरत है। और कीजिएगा, मैंने अर्ज किया कि सवाल का काम क्या है, इल्म को रिप्रोड्यूस करना, इल्म को बढ़ाना। सवाल क्या करता है, सवाल आपके अंदर इल्म की तलब को जाहिर करता है। मसलन आपके अगर अंदर पानी की डेफिशिएंसी होगी तो क्या होगा, प्यास लगेगी। आपके अंदर अगर खाने की डेफिशिएंसी होगी तो क्या होगा, भूख लगेगी। आपके अंदर अगर नींद की डेफिशिएंसी होगी तो क्या होगा, नींद आएगी। ये सब क्या है, अलामत है। इसी तरह से अगर आपके अंदर इल्म की कमी, ला तालमून की कैफियत पैदा होगी तो सवाल खुद ब खुद आएगा, खुद ब खुद पैदा होगा। प्यास की तरह से है, जिस तरह से, अब गौर कीजिएगा, मैं अगर मादी जिस्म रखता हूं तो मेरे जिस्म की जिंदगी की जरूरत क्या है, मादी ग़िज़ा। इस मादी बदन को जिंदा रखने के लिए मादी ग़िज़ा चाहिए। और रूह मादी नहीं है, रूह मुजर्रद है। रूह की ग़िज़ा क्या है, रूह की ग़िज़ा का नाम है इल्म। लिहाजा एक तकाबुल पेश कर रहा हूं, गौर कीजिएगा। इंसान का बदन जिंदा और रुष्ट करने के लिए ग़िज़ा तलब करता है, तो ग़िज़ा के तलब करने की कैफियत इंसान के रुष्ट के एतबार से मुख्तलिफ है। चूंकि बच्चे तेजी से रुष्ट कर रहे होते हैं, तेजी से बढ़ रहे होते हैं, उनके अंदर रुष्ट नमूव हो रहा होता है, तो बच्चों के अंदर ग़िज़ा की तलब भी शदीद होती है। लिहाजा बच्चे बाज़ोकात, ग्रोइंग बच्चे जो हैं, ये दिन में 3-3, 4-4 मरतबा ग़िज़ा मांग लेते हैं, और माएँ परेशान हो जाती हैं, बहनें हमारी परेशान हो जाती हैं कि भाई इतना क्यों खा रहे हो। भाई परेशान ना हो, ये इनके रुष्ट और तकामुल का दौर है। मोहब्बत से खिलाएंगी, सेहतमंद रहेंगे, जिस्म सेहतमंद होगा, अकल ज़हन खुद ब खुद सेहतमंद होगा। क्योंकि अब ये रुष्ट कर रहे हैं। अच्छा अब होता क्या है, जब रिश्त कर रहा है, बढ़ रहा है, तो भूख लगती है शरीर, खाना ना मिले तो तलाश करता है, जाता है, कभी फ्रिज में घुसेगा, कभी किचन में घुसेगा, कभी दरबार, कहीं ना कहीं से खाना ढूंढ के निकालेगा, इसलिए कि तलब इतनी शदीद है। लेकिन जैसे जैसे रुष्ट और जिस्मी रुष्ट, जिस्मानी रुष्ट कम होता चला जाता है, भूख की कैफियत आहिस्ता आहिस्ता कम होती चली जाती है। एक वक्त वो आता है जहां पर जरूरत के हद, भूख लगेगी तो खाएंगे वरना नहीं खाएंगे। लेकिन अगर यही बंदा बीमार हो जाए तो फिर इसे जबरदस्ती खिलाना पड़ता है, और जबरदस्ती की इंतहा क्या है, जबरदस्ती की इंतहा यह है कि यह कोमे में चला जाए। तो जब कोमे में चला जाता है तो उसको जिंदा रखने के लिए क्या करना पड़ता है, ड्रिप लगा के जबरदस्ती गिजा इसको पहुंचाई जाती है। लेकिन अगर मर जाए तो दुनिया की कोई ताकत इसे खिला नहीं सकते, फिर आप ड्रिप भी नहीं लगा सकते, ड्रिप लगा के भी इसको गिजा, क्योंकि जब मर जाता है, और कीजिएगा, बदन जब मर जाता है तो अहम तरीन अलामत मौत यह है कि बदन गिजा को तलब करना बंद कर देता है। मौत और हयात पर अगर तफसीली इसी तरह से कोई यानी मौका रहा तफसीली गुफ्तगुओं का, तो वहां पर आपकी खिदमत में अर्ज करूंगा कि जिंदगी की ये जो हमारे यहाँ आजकल मसाइल ज़्यादा पेश आते हैं, हम बंदे को ले जाते हैं वेंटिलेटर, हम बड़े परेशान होते हैं, वेंटिलेटर भी लगाया हुआ, ऑक्सीजन भी लगाया हुआ, दिल भी नकली धड़क रहा, सब आप कुछ नकली कर सकते हैं, लेकिन अगर बदन मर जाए तो नकली तौर पर उसको ग़िज़ा नहीं पहुँचा सकते। लिहाजा ड्रिप अगर चलना बंद हो गई है तो वेंटिलेटर चलता रहे, आर्टिफिशियल दिल धड़कता रहे, ड्रिप अगर बंद हो गई तो इसका मतलब फारिग हो गया, अब जिंदा नहीं हो सकता। लिहाजा अहम तरीन अलामत क्या है, गिजा को तलब करना, बदन जिंदा रहेगा तो गिजा को तलब करेगा। अब ये स्टेजेस समझ में आ गई, मुर्दा है तो कोई गिजा नहीं खिला सकता, कोमे में है तो जबरदस्ती, मरीज है तो दवा के साथ जबरदस्ती के साथ, सालिम है तो अपने वक्त पर खाएगा, लेकिन अगर रुष्ट और नमूव कर रहा है तो खुद उसके पीछे जाएगा। ये स्टेजेस समझ में आ गए। बिल्कुल इसी तरह से रूह की जिंदगी और इल्म का ताल्लुक है। नीचे से शुरू करता हूं, वो रूहें जो मर चुकी होती हैं, हम भी तमाशा करते हैं, हमारी सोसाइटी में भी मौजूद है, ये नहीं यार, ये फारिग हो चुके हैं। जहां रूह मर चुकी हो वहां पर हत्ता मुजजा भी उसको हक की तरफ नहीं ला सकता। ये मैं ऐसे नहीं कह रहा हूं, तारीख गवाह है इस बात पर। अगर रूह मुर्दा हो जाए तो होता क्या है, रूह जहां मुर्दा हो वहां पर पैगंबर के हाथ पर कंकर तो कलमा पढ़ लेते हैं, लेकिन जिसकी रूह मुर्दा हो उसकी जबान से कलमा जारी नहीं होता। ये सारे के सारे वो हैं जो मुर्दा रूह हैं, इन्होंने मोजजात देखे हैं लेकिन उसके बावजूद भी कलमा इनकी जबान से जारी नहीं हुआ। जो रूहें कौमे में होती हैं, ये कौन होते हैं, ये मुस्तज़ाफीन होते हैं, जिनको अकली बहसें दलीलें ये कुछ समझ में नहीं आता, आप नहीं समझा सकते इनको, एक बड़ा हिस्सा सोसाइटी का हमारा ऐसा है। इसको ड्रिप लगाकर जिंदा रखने की जो जरूरत है, उस ड्रिप का नाम मोजज़ात और करामात है। याद रखिएगा, औलिया इलाही के मोजज़ात और करामत का एक फलसफा यह है कि सोसाइटी का ये जो तबका है, जो रूहानी कौमे में जा चुका है, इसको जिंदा रखने के लिए ये ड्रिप लगाई जाती है, ताकि ये इस मोजज़े और करामत की वजह से हक से जुड़े रहें। इससे ज्यादा इनमें बस याद रखिएगा, अगर आप हक को पहचानने के लिए मोजज़े के तलबगार हैं तो आपकी रूह मरीज है। अगर आपको हक दलील से समझ में नहीं आ रहा, अगर आपको हक कुरान और रिवायात से समझ में नहीं आ रहा, और आप चाहते हैं कि मैं हक की खातिर कोई मुजजा हो, तो इसका अपना मतलब यह है कि आपकी रूह बीमार है या कोमे में है। लिहाजा जितनी भी ये करामत है, इसी तरह से बीमार रूहों को भी जबरदस्ती लाने के लिए इस तरह के मुजजे और करामात दिखाने पड़ते थे आइम्मा को, ताकि इन मुजजात के जरिए से ये कम अज कम हक से जुड़े रहें। हम अहले बैत को हक मानने के लिए उनके मोजजात के मुनकर नहीं हैं, ہم معجزات سناتے ہیں ان کے لیے ہیں کہ شاید کوئی بیمار روح غذا مل جائے اور پہنچ جائے. لہذا ہمیں معجزات کی ضرورت نہیں ہے, ہم تمہارے لیے ان بیمار روحوں کو. لیکن اب کیا ہوتا ہے, وہ روحیں جو سالم ہوں ہیں سوسائٹی میں, ابھی بھی ہیں الحمدللہ بہت ساری سالم روحیں ہیں, آپ ان کو دلیل دیں, آپ ان کو برہان دیں, آپ ان کو ثابت کریں, حق کو پہچانتے ہیں قبول کرتے ہیں. لیکن وہ روحیں جو رشد کر رہی ہوتی ہیں, وہ روحیں کہ جو کمال کی طرف سفر کر رہی ہوتی ہیں, وہ بے چین روحیں ہوتی ہیں, وہ ڈھونڈتی پھر رہی ہوتی ہیں کہاں علم حاصل ہوگا, کہاں حق ملے گا, ہم وہاں جا کر وہ حق اور علم حاصل کریں. اب دیکھیں اصحاب پیغمبر میں اسی طرح سے یہ ہیں اصحاب پیغمبر, ایک گروہ اصحاب پیغمبر کا, حقیقی اصحاب پیغمبر کہ جن پر ہماری جانیں قربان ہوں, جن پر ہمارے بچے قربان ہوں, جن پر ہمارا مال قربان ہو, ہم قربان ہو جائیں ان اصحاب کے اوپر. ان کی تاریخ جا کر پڑھو, یہ وہ نہیں تھے کہ جنہوں نے پیغمبر سے آ کر مباحثے کیے ہوں, یہ وہ نہیں تھے جنہوں نے آ کر پیغمبر سے معجزے طلب کیے ہوں. اور ایک بہت بڑی پارٹی تو وہ ہے جو تلوار کی وجہ سے مسلمان ہوئی. بھائی ایک بہت بڑی تعداد وہ ہے, یہ وہ پارٹی نہیں ہے, یہ وہ لوگ نہیں ہیں. یہ کون ہیں؟ یہ وہ ہیں کہ جن کی روحیں پہلے ہی سے علم اور حق کی تلاش میں تھیں, لہذا ان کو جہاں حجت خدا نظر آئی انہوں نے بغیر کسی دلیل کے اس کو قبول کیا اور ایمان لے کر آئے. لہذا جناب سلیمان کے ہاتھ میں حالات جا کر پڑھو, جناب سلیمان نے پیغمبر کو دیکھا ایمان لے آئے. جناب ابو ذر کے حالات پڑھو جس پر نماز اللہ نے اسلام آنے سے پہلے نازل فرمائی, ان کے اوپر الہام فرمائی. ابو ذر وہ ہے, شاہ پیغمبر کے چہرے کو دیکھا خود بخود اسلام لے آئے. اب اس فہرست میں میرا قصور نہیں ہے بھائی, اس فہرست میں میں جتنے اصحاب پیغمبر کا ذکر کرتا ہوں وہ آخر میں سارے کے سارے وہ نکلتے ہیں جو بعد میں دنیا میں اصحاب علی کے نام سے مشہور ہوئے. بس ہمارا قصور نہیں ہے, یہ ہے اللہ نے رکھا, ایسے ہی رکھا ہے اللہ نے. سارے کے سارے کون ہیں؟ یہ اصحاب جناب امیر ہیں, انہوں نے کہیں سوال نہیں کیا. اور ایسی ہی کیفیت آج بھی ان روحوں کی ہے کہ جو رشد و تکامل چاہتے ہیں, جو جوان روحیں ہیں, جو زندہ روحیں ہیں, جو اپنے لیے علم اور حق کی غذا کو تلاش کرتی رہتی ہیں. بس یہ وہ روحیں ہیں جو سارا سال مجلس عزا کی منتظر, یہ روحیں ہیں, یہ مجلس عزا کی منتظر ہوتی ہیں. یہ احسان ہے سید الشہداء کا ہمارے اوپر. میرے مولا نے صرف بدن کی غذا کا دسترخوان نہیں لگایا بلکہ اپنے فرش عزا کے ذریعے سے روحانی غذا کا دسترخوان لگایا ہے تا قیام قیامت. جہاں یہ دسترخوان بچھتا ہے بھوکی روحیں خود بخود حسین کی مجلس کو تلاش کرتی ہوئی فرش عزا پر آ کر بیٹھتی ہیں. پہلے ہم اپنی روح کی غذا حاصل کرتے ہیں, پھر حسین کریم اتنا ہے کہ پیٹ بھی بھر کے روانہ کر.
بے کیا حسین یا علی,
یہ تو میرے مولا کا کرامت ہے, کریم ہے میرا مولا, روح کو تو غذا دیتا ہی دیتا ہے. میرا عزادار بھوکا گھر نہیں جانا چاہے. جتنا حسین کے نام پر علم بٹا ہے اتنا کسی اور کے نام پر نہیں بٹا, اور جتنے حسین کے نام پر خیرات بٹی ہے کائنات میں کسی کے نام پر نہیں بٹی. لہذا عزیزو روح اگر زندہ ہے سوال ہونا چاہیے. اس سے پہلے کہ میں بھول جاؤں, کل میرے ایک بچے نے مجھ سے آ کر سوال کیا, اب لازمات ہے میں ہی پہلا کہہ رہا ہوں کہ مجھے نہیں آتا اور پھر بعد میں کہوں آتا, یہ والا مرحلہ. بچے نے مجھ سے سوال یہ کیا تھا, کیونکہ مجھے بچہ نظر نہیں آ رہا, وہ اس نے سوال یہ کیا تھا کہ مولانا حضرت آدم اور جناب حوا سلام اللہ علیہما اس جنت میں زمین میں آنے سے پہلے کتنی دیر رہے. تو کل میرے ذہن میں نہیں تھا, میں نے بچے سے معذرت کی, آج جواب دے رہا ہوں کہ جو روایات میں نے تلاش کی ہیں دو روایات ملی ہیں. ایک میں معصوم نے فرمایا کہ حضرت آدم اور حوا دنیا کے ٹائم کے اعتبار سے 7 گھنٹے, اور دوسری روایت کے مطابق 6 گھنٹے. بس اس سے زیادہ وقت جنت میں نہیں رہے. اور وہ بحث انشاءاللہ میں آپ کی خدمت میں کبھی کروں گا. اس جگہ کے لیے حضرت آدم کو خلق نہیں کیا گیا تھا. پچھلے سال میں نے آپ کی خدمت میں عرض کر دیا تھا, آنا حضرت آدم نے زمین پر تھا لیکن اہل بیت کا ذکر زبان پر جاری کیا تھا, لہذا اللہ نے کچھ عرصے ریسٹ ہاؤس میں رکھا تاکہ اس کا انعام دیا جا سکے. وہ جنت جو ملی وہ اس لیے ملی تھی انعام کے طور پر کہ اہل بیت علیہ الصلوۃ والسلام کا تذکرہ زبان حضرت آدم علیہ الصلوۃ والسلام پر جاری ہوا تھا. خوب, اب مرحلہ یہ ہے عزیزان بر کہ انسان سوال کرے کب, جب لا تعلمون ہو. اب میں نے عرض کیا خلقت اللہ کیا کہہ رہا ہے, تم ہو کیا لا تعلمون شیئا. جب دنیا میں آتے ہو ساری زندگی ہم لا تعلمون ہی رہتے ہیں, جاننے کی کوشش کرتے رہتے ہیں. پھر کیوں کہا یہ عرض کروں گا کل انشاءاللہ, لیکن آج صرف ایک مرحلہ طے کرانا چاہتا ہوں آپ کو کہ یہ سوچیں ہم سمجھیں کوشش کریں کہ لا تعلمون ہے کیا, یعنی ہم کیا نہیں جانتے. یہ بھی ایک سوال ہے, یہ بھی ان سوالوں میں سے جو ہم اپنی زندگی میں کبھی نہیں کرتے. ایسا ہی ہے نا, ہم نے یہ کبھی نہیں سوچا. ہم جب بھی سوچتے ہیں ہم یہ سوچتے ہیں کہ ہمیں کیا پتا ہے خدا ہم سے کیا چاہتا ہے. خدا یہ چاہتا ہے کہ تم یہ یاد رکھو کہ تم کیا نہیں جانتے. ہم سے کیا مانگا اللہ نے کہ تمہیں یہ پتا ہونا چاہیے کہ تم کیا نہیں جانتے. تو اب کیا نہیں جانتے, تھوڑی سی بھی دیر آپ سوچیں گے نا تو جواب آپ کا یہ ہوگا کہ ہمیں تو یہ بھی نہیں پتا کہ ہم کیا نہیں جانتے. ایسا ہی ہے نا بھائی, کیا جانتے ہم, کچھ بھی نہیں جانتے. اس وقت دنیا میں جتنے سبجیکٹ پڑھائے جا رہے ہیں اگر صرف سبجیکٹس کی ہیڈنگز جمع کرنے بیٹھ جائیں تو کئی ہفتے لگ جائیں گے صرف ہیڈنگز. دنیا میں جو کتابیں اس وقت لکھی جا چکی ہیں انسان کی کیلکولیشن کے دائرے سے باہر نکل چکے. انسان نہیں گن سکتا, گن نہیں سکتا کتابوں کو. چبر اسد انسان یہ کہے کہ میں یہ کتابیں پڑھ سکتا ہوں, یہ تو کتابی علم ہو گیا. اچھا, اتنی بڑی کائنات ہے, ابھی تک تو ہمیں یہ نہیں پتا کہ ایک ہے یا اور کتنی کائنات ہیں, ابھی یہ نہیں پتا. اپنی ہی کائنات میں ابھی تک ہمیں کائنات کا سرا نہیں ملا. ہمیں نہیں پتا کائنات میں کتنے ستارے سیارے کیا چل رہا ہے, کچھ نہیں پتا. چلیں فوکس نیچے کر دیتے ہیں, کائنات کو چھوڑ دیں, سولر سسٹم میں آ جائیں, کچھ نہیں پتا. اور نیچے آ جائیں, اپنی آپ زمین ڈسکور کر چکے ہیں. انسان ابھی تک پوری زمین بھی ڈسکور نہیں کر سکتا. زمین میں کیا چل رہا ہے کسی کو نہیں پتا, کچھ نہیں پتا, بہت کچھ ہمیں نہیں پتا بھی. اچھا, اس کو بھی چھوڑ دیں, اپنے شہر محلے سے ہوتے 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 آ کر اپنی ذات پر آ کر سب چھوڑ دیں. میں ایک بندہ کم از کم یہ تو ہے نا میرے احاطے میں, میں اپنے بارے میں کتنا جانتا ہوں, کیا جانتا ہوں. انسان بدن ہے, روح ہے, روح نفس ہے, عقل ہے, قلب ہے. نفس ہوتا کیا ہے, عقل ہوتی کیا ہے, قلب ہوتا کیا ہے, روح کیا ہوتی ہے, کچھ نہیں پتا. چلیں وہ مشکل بحث ہے, اسے بھی چھوڑ دیں. ظاہری بدن پر آ جاتے ہیں, بالکل بہت فوکس اور چھوٹا کر دیا. ظاہر یہ بدن کم از کم یہ تو ہمارے اپنے اختیار میں ہے نا, ہمارے کنٹرول میں. ہاں ایسا ہی ہے, کتنا کنٹرول میں ہے یہ بدن, کتنا کنٹرول میں, کتنا فیصد بدن اپنی مرضی سے چل رہا ہے, کتنا میں خود چلا رہا ہوں. چلیں چلانے کو چھوڑ دیں, میرے اندر کیا چل رہا ہے کوئی بتا سکتا ہے, اپنے اندر آپ کے کیا ہو رہا ہے بتا سکتے ہیں, شوگر کتنی ہے, کولیسٹرول کتنا, بلڈ پریشر کتنا, کوئی بتا, کچھ نہیں بتا. چل کیا رہا ہے کوئی نہیں بتا سکتا. چلیں اندر کے معاملات کو بھی چھوڑ دیتے ہیں, یہ بھی معاف. ظاہر بدن پر آ جائے بھائی, کم از کم یہ ظاہر بدن تو ہمارا ہے نا, سب سے زیادہ ہم اسی کے اوپر خرچ کرتے ہیں. ہاں اسی کے آسائش کے اوپر, بہترین لباس اسی کو پہنا رہے ہیں, اے سی میں اسی کو سلاتے ہیں, نرم گدوں پہ اسی کو, ہاں اسی کی آسائش ہے نا ساری. کم از کم ظاہر ہیں سب سے زیادہ نوجوان پارٹی شیشے کے سامنے اپنے آپ کو. اب لیڈیز کا سیکشن نہیں چھیڑوں گا, وہ پتہ ہے مائنڈ کر جاتی ہیں جلدی. لیکن ایک بات ضرور کہوں گا, اگر خاتون اپنے شوہر کے لیے میک اپ کر رہی ہے, سج رہی ہے, ہر لحظہ عبادت اور ثواب ہے. اور اگر خدا نخواستہ نامحرم کے لیے تزئین کر رہی ہے, ہر لحظہ عذاب ہے, گناہ ہے. شوہر کے لیے سجو جتنا سجنا ہے. اب میں وہ بحث نہیں کرنا چاہتا ورنہ بہت ساری گفتگو وہاں پر بھی ہے. خوب, इस बदन जिसको हम इतना संभाल के रखना चाहते हैं, जिसको इतना अजीज रखते हैं, इसके भी जाहिर को कितना जानते हैं आप? बदन के जाहिर को कितना जानते हैं? चलो बाकी जानने को छोड़े मालूमात को, सबसे छोटा हिस्सा, कितना फीसद बदन आप अपना जाहिर बदन डायरेक्टली अपनी आंखों से देख सकते हैं? भाई मैं इल्म को बहुत छोटे मरहले पे ले आया हूं, सिर्फ हमारी जाहरी बदन हमारा अपना ही, हाँ, जिससे सारी जिंदगी हमने इसी के साथ गुजारनी है, इसका कितना फीसद हिस्सा ऐसा है जो हम अपनी पूरी जिंदगी में देखते ही न देखते हैं, ना देखने की जरूरत है, नहीं देखते, हमें नहीं पता क्या है। कम अज कम भी बहुत छोटा कर दे तब भी 30% हिस्सा हमारी बदन का ऐसा है जिसे हम अपनी आंखों से मुस्तकीमन देख नहीं सकते, ऐसे ही है। अच्छा, इस 30% में जिसको हम डायरेक्टली अपनी आंखों से नहीं देख सकते, उसमें ही हमारी अपनी मारेफत और पहचान का सबसे अहम तरीन उस भी शामिल है। हमारी पहचान किससे होती है? हमारे चेहरे से। और हमारा चेहरा हमारी बॉडी का वो हिस्सा है जिसे हम खुद अपनी आंखों से, ऐसे ही है ना, नहीं देख सकते। अपने ही चेहरे को आप देखने की कोशिश करेंगे तो नाक का कुछ हिस्सा या होंठ के कुछ हिस्सा नजर आ जाएगा, इससे ज्यादा आप अपने चेहरे को देख, खुद अपने चेहरे को इंसान नहीं देख। और ये मारिफत का ऐसा उज्व है, ये ऐसी मारिफत की चीज है कि इसी के जरिए से आपको, मैं, मेरा नाम है, कल मैं बदल लूं नाम अपना तब भी वही रहूंगा, हाँ, पास शनाख्ती कार्ड पे या पासपोर्ट पर नाम आपका लिखा हो, वल्दियत आपकी लिखी हो, अंगूठे का इंप्रेशन आपका हो, घर का एड्रेस आपका हो, सब आपका हो, तस्वीर किसी और की लगी हो, ले लेंगे आप? आपने कबूल भी कर लिया, पुलिस वाले कबूल नहीं करेंगे, ऐसा ही है ना भाई। आप पुलिस वाले को कहें क्या फर्क है, इसकी भी दो आंखें हैं, मेरी भी दो आंखें हैं, इसकी भी एक नाक है, मेरी भी एक नाक है, भाई इसकी भी शक्ल, इसकी शक्ल और मेरी शक्ल में क्या फर्क है, गौर कीजिएगा। यही है ना, कुल इंसान का चेहरा क्या, एक माथा है, रुखसार है, थोड़ी है, होंठ नाक आंखें, यही है ना कुल इंसान की, कुल चेहरा यही है, तो सबके चेहरे पे यही होता है, तो फर्क क्या है? तो अब आपको समझ में आया खुदा किसे कहते हैं, जो चंद 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 इंचों के इस चेहरे के ऊपर इतना तगैयुर पैदा कर सकता है कि अरबों अफराद में सिमिलर अफराद पैदा करना मुश्किल हो जाए, उसे खुदा कहते हैं। इतने छोटे कैनवस पर, इतने छोटे कैनवस पर इतना तनव्वो खुदा के अलावा कोई और नहीं कर सकता, ये खुदा का, ये है खुदा। अब गौर कीजिएगा कि अगर, अब जो जुमले दे रहा हूं बहुत गौर कीजिएगा, अगर दुनिया में आईने और रिफ्लेक्शंस ना होते, अगर दुनिया में आईने और रिफ्लेक्शंस ना होते क्या होता? आप अपने आप को पहचान सकते थे? मैं जितना मर्जी आपका चेहरा आपके लिए बयान कर दूं, आपको अपना चेहरा समझ में नहीं आएगा। चेहरा पहचानने के लिए जरूरी है कोई आईना हो, कोई रिफ्लेक्शन हो। आईना और रिफ्लेक्शन होगा तो आप अपनी मारिफत हासिल, थोड़ा सा लफ्ज और दक, आईना होगा तो आप अपनी जाहिरी मारिफत, अभी यह हकीकी नहीं है, सिर्फ जाहिरी मारिफत, अपनी जाहिरी मारिफत हासिल करने के लिए जो इंसान आईने के वसीले का मोहताज है, आईने का वसीला इख्तियार ना करें, अपनी जाहिरी मारिफत हासिल नहीं कर सकता। मैं ताज्जुब करता हूं उस इंसान पर कि वो अपने खालिक और खुदा की मारिफत को बगैर किसी वसीले के हासिल करने की जुरात कैसे कर लेता है। जो अपनी जाहिरी मारिफत بغیر آئینے کے وسیلے کے نہ کر سکے، وہ خدا کی معرفت کی جرأت بغیر وسیلے کے کیسے پیدا کر لیتا ہے، تو وہ بہت کریم اور حکیم ہے. اس نے میری مادی ظاہری معرفت کے لیے مادی آئینے خلق کیے ہیں، لیکن یہ کائنات اس نے میری معرفت کے لیے نہیں اپنی معرفت کے لیے خلق کی ہے. تو اس نے مجھے اس کا محتاج بنا کر بتایا کہ تو اپنی ظاہری شناخت کے لیے، اپنی ظاہری معرفت کے لیے جب آئینوں کا محتاج ہے، تو مجھ تک آنے کے لیے بھی وہ آئینے تلاش. لہذا کریم ہے، لہذا غور کیجیے گا، لہذا کریم ہے. اس نے میری ظاہری مادی معرفت کے لیے مادی آئینے بنائے ہیں. اب وہ چونکہ خود نور ہے، اس نے اپنی نورانی معرفت کے لیے نورانی آئینے خلق کیے.
اللهم صل على محمد.
بس اب غور کیجئے گا، غور کیجئے گا. اب یہ میرا قصور نہیں ہے کہ جب اس نے اپنی نورانی معرفت کے لیے نورانی آئینے بنانے شروع کیے تو ان کی تعداد اس نے 14 پر لا کر کیوں چھوڑ دے، مجھے نہیں پتا. لیکن یہ نورانی آئینے اس نے بنائے ایسے ہیں، اگر تو نے تھوڑی سی دیر کے لیے بھی تیری آنکھ نے غفلت کر لی، تو آئینے کو ہی خدا سمجھنا. اگر آنکھ ذرا سی غفلت کر جائے، ذرا سی غفلت کر جائے، ہوتا ہے نا، آپ جس وقت سورج کو آئینے میں دیکھ رہے ہوتے ہیں، اگر ذرا سی غفلت ہو جائے، انسان اسی آئینے کو سورج سمجھنا شروع کر دیتا ہے. اہل بیت یہ جانتے تھے کہ اللہ نے ہمیں اپنے کمالات کا تمام آئینہ بنا کر خلق کیا ہے. بہت سے لوگ غافل ہو جائیں گے. پس کمال امانت محمد و آل محمد یہ تھی کہ اپنے سر کو سجدے میں رکھ کر اس نے خالق کے وجود کی حفاظت کی ہے.
اللهم صل على محمد.
لہذا یاد رکھیے گا، یاد رکھیے گا، یاد رکھیے گا، جس کسی نے بھی اہل بیت کو خدا کہنے یا بنانے کی کوشش کی، اس نے اہل بیت کے ساتھ خیانت کی ہے. یہ امانت ہے ان کی کہ انہوں نے اپنا سر سجدے میں رکھ کر خدا کی توحید اور خدا کی حفاظت کی. لہذا اب غور کیجئے گا، ہماری حیثیت کیا ہے؟ ہماری کل حیثیت یہ ہے عزیزو کہ ہم جتنا جانتے جاتے ہیں اتنا ہم جانتے نہیں ہیں، اتنے ہم عالم نہیں بنتے، بلکہ ہماری کیفیت یہ ہے جتنا علم حاصل ہوتا چلا جاتا ہے اتنا ہم پر ہمارا جہل. بھئی ایسے ہی میں نہیں کہہ رہا، میں چیلنج کر رہا ہوں. دنیا میں جو بھی ریسرچ ہوئی ہے چیلنج کر رہا ہوں. آپ اس ریسرچ پیپر کو اٹھا لیں، ریسرچر آخر میں کیا کہتا ہے؟ کہتا ہے میں نے اتنی تحقیق کی، یہ سب کچھ میں نے دریافت کر لیا، لیکن ابھی بہت کچھ ایسا ہے جو کہ جاننے والا ہے. بس جتنا انسان عالم ہوتا چلا جاتا ہے، لا تعلمون کہہ کر اللہ نے جس کو مخاطب کیا ہے، اس کی حقیقت یہ ہے کہ وہ جتنا علم حاصل کرتا چلا جاتا ہے عالم نہیں بنتا، اس کو اتنا اپنے جہل سے آشنائی. اب غور کیجئے گا، جتنا انسان اپنے اندر جہل، جتنا اس کا جہل شدید ہوتا چلا جاتا ہے، علم کی پیاس خود بخود اتنی شدید ہوتی چلی جاتی ہے. یہ پیاس شدید ہو جائے تو سوائے اہل بیت کے دروازے کے کوئی اور دروازہ نہیں ہے. اور یہ میں اپنی طرف سے نہیں کہہ رہا، بس ایک آخری مقام آپ کو دے رہا ہوں، غور کیجئے گا. بس میرا حال کیا ہے؟ میں عالم نہیں بنتا، بلکہ مجھ پر میرا جہل آشکار ہوتا چلا جاتا ہے. اب میں جتنا جانتا جا رہا ہوں اتنا مجھے اپنے جہل کے بارے میں اندازہ ہوتا جا رہا ہے. تو آخری حد کیا ہے؟ آخری حد یہ ہے کہ میں لا محدود طور پر جاہل ہوں. آخری حد ہماری یہ ہے، آخری حد یہ ہے. اگر ہم نے کمال علم حاصل کر لیا، ہمارا کمال علم کیا ہوگا؟ کہ ہمیں یہ سمجھ میں آ جائے کہ میں لا محدود طور پر جاہل ہوں. میں نے کہا تھا نا، آیت جہاں سے شروع کرو گے اہل بیت کے دروازے پر لے کر آئے گی. اب اگر لا تعلمون کا جہل لا تعلمون کی لا تعلمون کی کیفیت، اس کا جہل لا محدود ہے، اور اللہ نے اس سے کہا کہ تجھ پر واجب ہے کہ تُو جا اور سوال کر اہل ذکر سے، تم مسلمانوں اب مجھے بتاؤ اگر یہ اہل ذکر اس کا علم محدود ہو، اس کا علم اگر محدود ہو جائے، اس کا علم اگر محدود ہو جائے، اس کا علم اگر محدود ہو گیا تو ایک وقت آئے گا کہ جب سوال کرنے والا اور اہل ذکر دونوں ہی جاہل ہوں گے، خدا کا بھیجنا لغو ہو جائے گا. بس خدا نہیں بھیج سکتا ایسے کے پاس جو خود جاہل ہو. بس آیا تو خود کہہ رہی ہے اگر تمہارا جہل لامحدود ہے تو اہل ذکر وہ ہونے چاہیے جن کا علم لامحدود ہو. ہر دامن وقت میں گنجائش ختم ہو گئی، میں تیزی کے ساتھ ایک مرحلہ طے کروں تاکہ گفتگو ایک جگہ تک پہنچے اور کل میں وہاں سے آگے بات شروع کروں. لہذا جس کا علم لا محدود ہے صرف اس کو حق حاصل ہے کہ وہ ممبر پر بیٹھ کر یہ کہے سلونی سلونی قبل ان تفقدونی، پوچھ لو اس سے پہلے کہ میں تمہارے درمیان نہ رہوں. اب غور کیجئے گا، ادعا کرنا اور ہے، ثابت کرنا اور ہے. تو ادعا کچھ لوگوں نے کیا، ان کے بارے میں کل آپ کو بتاؤں گا انشاءاللہ کیوں کیا، وہ بھی کل بتاؤں گا آپ کو. لیکن اصل سلونی کا دعوے دار میرا مولا. اب جب میرے مولا نے کئی مرتبہ یہ میں نے کل عرض کیا آپ کی خدمت میں، مولا ایک کائنات کی توہین اور ظلم تھا یہ کہ جب میرا مولا کہہ رہا تھا پوچھ لو مجھ سے جو پوچھنا چاہتے ہو تو جاہل کھڑے ہو کر اپنی داڑھی کے بال پوچھ رہے تھے. حق کیا تھا کہ مولا سے وہ پوچھا جاتا جس کے وہ اہل تھے. تو اب مولا کا ایک شاگرد ہے اور کبھی موقع ملا انشاءاللہ، اور امام اور مقام تعلیم ملائکہ اس عنوان پر میں نے گفتگو کی تو پھر آپ کو تفصیل سے بتاؤں گا. آج صرف عنوان سن لیں، امام اور مقام تعلیم ملائکہ. یہ جو ہم جن کو امام مانتے ہیں یہ عام نہیں ہیں، یہ وہ ہیں جنہوں نے ملائکہ کو بھی تعلیم دی ہے، اور واقعات آپ کے ذہن میں، لیکن اس کی تفصیل عرض کروں گا کہ جناب جبرائیل کہتے ہیں جب میں خلق ہوا، کیونکہ فرشتہ عقل محض تھا، جب خلق ہوا تو حیران تھا، عقل محض تھی، عقل حیران تھی، تحیر میں تھی، جب تک علم نہ مل جائے. اس عالم تحیر میں آواز آئی، آ گیا میں، آگے آ گیا، پوچھا تو کون ہے، میں کون ہوں، کہا انتا انتا انا انا، تو ہے میں ہوں. کہ اس عالم میں آواز آئی کہ یہ ادب جواب پروردگار نہیں ہے، تو پروردگار کے حضور میں ہے. جب تجھ سے پوچھا گیا ہے کہ تو کون ہے میں کون ہوں، تو تجھے یوں کہنا چاہیے کہ انت رب العظیم وانا عبدک الحقیر. تو پہلے مرحلے پر جبرائیل کا استاد امیر مولا کائنات جناب جبرائیل کو. اب اس شاگرد نے دیکھا اتنے جاہل مجمع میں کوئی میرے استاد سے اس کے حق کے مطابق سوال نہیں کر رہا تو سوال ادھورا نہ رہ جائے. غور کیجئے گا، ایک دن کیا ہوا، حضرت نے جب مسجد کوفہ میں اعلان کیا، کہا سلونی سلونی، تو ایک آدمی کھڑا ہو گیا. اس نے کہا یا علی، آپ نے کئی مرتبہ سلونی سلونی کہا، آج بتائیے جبرائیل کہاں ہے، بتائیے جبرائیل کہاں ہیں. کہتے ہیں، روایت ہے، معتبر کتابوں نے ذکر کیا واقعے کو، کہ حضرت نے ایک مرتبہ سامنے، ایک مرتبہ پیچھے، ایک مرتبہ دائیں، ایک مرتبہ بائیں، اوپر نیچے، ایک ایک نگاہ شش جہات میں ڈالی. بھائی مٹیریل ورلڈ میں ابھی تک میرے خیال سے تو چھ ہی جہات ہیں، ایسے ہی ہے نا، چھ جہات یعنی پوری مٹیریل کائنات. اب غور کیجئے گا کہ جب پوچھا گیا کہ جبرائیل کہاں ہے، تو یاد رکھیے گا فرشتہ نور کی مخلوق ہے، وہ ہر شکل اختیار کر سکتا ہے سوائے دو نجس العین جانوروں کے. نجس العین اور عین نجاست میں نہیں آتا، باقی ہر شکل میں فرشتہ آ سکتا ہے. جن اس کے مقابلے پر آگ کی مخلوق ہے، تقریباً ہر شکل اختیار کر سکتا ہے، ایک معصوم کی شکل اختیار نہیں کر سکتا. چونکہ جن معصوم کی شکل اختیار نہیں کر سکتا، اس لیے روایت میں آیا ہے کہ اگر خواب میں ہمیں دیکھو تو جان لینا کہ ہمیں ہی دیکھا ہے، اس لیے کہ اجنہ آئمہ کی صورت اختیار نہیں کر سکتے. تیسرا مرحلہ کہ جن، آخری بات بس، کہ جن سب شکلیں بن سکتے، معصوم نہیں بن سکتا، اور کبھی بھی انسانی شکل میں کامل صورت میں نہیں آ سکتا. تفصیلات اس کی انشاءاللہ اپنی جگہ محفوظ. اب غور کیجئے گا، علماء نے بہت خوبصورت نقطہ دیا، کہا یہ جو حضرت چھ جہت میں ہر جہت میں ایک ایک نگاہ ڈال کر یہ دیکھ رہے ہیں کہ جبرائیل کہاں ہے. تو کہا کہ علی صرف جس جہات میں نگاہ نہیں کر رہے بلکہ ہر ایک نگاہ میں اس ایک ڈائمنشن کے اندر ایک ایک ذرے کو علی دیکھ رہے ہیں کہ یہ جبرائیل ہے یا نہیں. اب میں تفصیل میں نہیں جانا چاہتا ورنہ گفتگو باہر آ جائے, وقت گزر چکا میرا. بس جو ایک نگاہ, اب چھ مرتبہ کتنے دیر لگی ہوگی, چھ سیکنڈ, جو چھ سیکنڈ میں پوری کائنات کا مطالعہ کر لے اسے علی کہتے ہیں. بس اب ہوا کیا, اب ہوا کیا, اب ہوا کیا, جیسے ہی مولا نے دیکھا اور اس کے بعد اشارہ کر کے کہا کہا تو ہی جبرائیل ہے. تو تاریخ نے ایک واقعہ لکھا اس کو آگے کو, کہا ایک عجیب بات ہوئی. کیا ہوئی؟ کہا جیسے ہی امام نے کہا تو جبرائیل ہے, اس نے اپنی نورانی کیفیت کی طرف پلٹنا شروع کیا, اس کے بالوں پر ظاہر ہونا شروع ہوئے, نور کی شکل اختیار کی, ایک مرتبہ یہ نور بلند ہوا, مسجد کی چھت پھٹی, جبرائیل اوپر چلے گئے, چھت دوبارہ مل گئی. میں کہوں گا یا جناب جبرائیل, یا جناب جبرائیل, یہ سب کچھ کرنے کی کیا ضرورت تھی بھائی, چھت پھاڑ کر جانے کی کیا ضرورت تھی, کھڑکی دروازے بھی تو ہیں. لیکن شاید جواب یہی آئے کہ جناب جبرائیل یہ کہیں میں جتنا استاد کو جانتا ہوں اتنا منافقوں سے بھی, جتنا 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 میں مولا سے واقف ہوں اتنا منافقوں سے بھی واقف ہوں. آج اگر میں دروازے سے چلا گیا تو بہت سارے بعد میں آ کر یہ کہیں گے شاید علی نے کسی کو تیار کیا, ایسا کام کر کے جاؤں گا کہ کوئی ذہن میرے استاد میرے مولا پر تہمت لگانے کی جرأت پیدا نہ کر سکے. لہذا نور میں تبدیل ہوا, چھت کو پھاڑا اور چلا گیا. میں کہوں کہ چھت کو پھاڑنا بھی شاید جبرائیل ایک جاتے جاتے اشارہ اور دے گئے, وہ اشارہ یہ تھا مسجد بھی اللہ کا گھر ہے. آج شاگرد اللہ کے گھر کی چھت پھاڑ کر جا رہا ہے تو یاد رکھنا اگر شاگرد مسجد کی چھت کو شک کر سکتا ہے تو استاد بیت اللہ کی دیوار کو شک کر کے اندر. شک نہ کرنا, شک نہ کرنا میرے مولا کے خانہ کعبہ میں آنے پر. لہذا عزیزان من, ان اہل ذکر کو لے کر, ان کی جماعت کو لے کر حسین کربلا میں آئے. لیکن کربلا میں جو قربانیاں لے کر آئے ہیں, اہم ترین قربانیوں میں سے قربانی ہے جناب زینب سلام اللہ علیہ کے شہزادوں کی. دو بیٹے ہیں عون محمد, اور ان شہزادوں کی کیفیت عجیب ہے. کیفیت یہ ہے کہ جب ہم مقاتل کا مطالعہ کرتے ہیں تو دونوں شہزادوں کی شخصیت کچھ دبی دبی سی محسوس ہوتی ہے. وجہ کیا ہے؟ وجہ یہ ہے کہ پورے مقتل میں میری بیوی نے ہر ایک کا ماتم کیا ہے سوائے اپنے بچوں کے. خود میری بیوی نے ہمیں یہ تعلیم جناب زینب نے دی ہے کہ اپنے بچوں کو مت رونا جب تک حسین کا گریہ, جب تک حسین کے بچے ہیں. لہذا جناب عبداللہ کو جب پتہ لگا اس وقت تک قافلہ باہر جا چکا تھا, شدید بیماری کی حالت میں اپنے شہزادوں کے سہارے تک پہلا پڑاؤ امام نے کیا. آپ پہنچے اور پہنچنے کے بعد امام سے معذرت کی, کہا مولا میں معذرت چاہتا ہوں اس مشکل وقت میں آپ کا ساتھ نہیں دے سکا, لیکن یہ دو شہزادے چھوڑ کر جا رہا ہوں, یہ آپ کو دے رہا ہوں, یہ میری جانب سر آپ پر فدیہ ہیں تاکہ میں کربلا کی جو سعادت ہے اس سے محروم نہ رہ جاؤں. لہذا ایک میری جانب سے آپ پر قربان اور ایک جناب زینب کی جانب سے آپ پر قربان. لہذا یہ دونوں شہزادے ابتدا سے یہ جانتے تھے کہ ہم امام حسین اور ان کے بچوں پر قربان ہونے کے لیے آئے ہیں. لیکن مشکل کب بڑھی بچوں کی؟ کہ جب انصار کی شہادت کے بعد امام نے اپنے بچوں میں سب سے پہلے جناب علی اکبر کو روانہ کر دیا. جناب علی اکبر کا شہید ہونا تھا, بچوں کا امتحان سخت ہو گیا, دونوں شہزادوں کا. کیا سخت ہو گیا؟ یہ سخت ہو گیا کہ ادھر ماموں اجازت نہیں دے رہے, ادھر یہ بچے جب خیمے میں آتے ہیں تو جناب علی اکبر کی شہادت کے بعد تاریخ لکھتی ہے جب جناب زینب نے اپنے بیٹوں کو دیکھا تو ایک مرتبہ کہا تم ابھی تک زندہ ہو؟ یہ یاد رکھیے گا کہ جناب زینب ایک بہت اچھی ماں ہیں. یہ یاد رکھنا جناب زینب کو اپنے دونوں شہزادوں سے محبت بہت تھی, اور آج ہم بی بی کو ان کے شہزادوں کو پرسہ دینے کے لیے جمع ہیں. بیٹی بی بی تمہارے بیٹے کہ جن کا گریہ تم نے نہیں کیا, جن کے لیے تم نے آنسو نہیں پایا, ہم آئے ہیں آپ کو آپ کے انہیں شہزادوں کا پرسہ دینے کے لیے. جب بھی نگاہ پڑتی تم ابھی تک زندہ ہو. جب دو یا تین مرتبہ یہ ہو گیا نا, دونوں شہزادے آ کر امام حسین کے قدموں میں بیٹھ گئے, کہا مولا خدا کے لیے اجازت دے دیں, اب ہم سے برداشت نہیں ہوتا. امام جتنی محبت جناب زینب سے کرتے ہیں اتنی ہی محبت بھانجوں سے بھی کرتے ہیں. میرے مولا کے لیے بہت سخت تھا دونوں شہزادوں کو اجازت دینا, لیکن مولا کو سمجھ میں آ گیا کہ بچوں کی مشکل کیا ہے. جناب زینب برداشت نہیں کر سکی یہ بات, علی اکبر شہید ہو گیا میرے بچے زندہ ہیں, یہ برداشت نہیں ہو رہا تھا بی بی سے. لہذا حضرت نے دونوں شہزادوں کو تیار کیا, ایک کو حضرت عباس ایک کو امام حسین دونوں کو بھیجا. دونوں شہزادوں نے آ کر, علی یہ مرتضیٰ کے نواسے ہیں, جعفر تیار کے پوتے ہیں, ہاشمی خون رکھتے ہیں, دونوں نے مل کر ایسی جنگ کی کہ نقش کا پلٹنے لگا جنگ کا. تو ایک مرتبہ شمر نے آواز دے کر کہا, کہا یہ علی کے نواسے ہیں, جب تک دونوں ساتھ رہیں گے ان کو شکست دینا ممکن نہیں ہے. ایک بڑا لشکر لا کر حملہ کروایا, پہلے دونوں بھائیوں میں جدائی ڈال دے. بس عزادارو جب دونوں بھائی جدا ہوئے تو ایک تو ویسے بھی ضعیف کافی دیر سے جنگ کر رہے تھے, پھر دوسرا دل میں اب خیال ہے پتہ نہیں بھائی کے ساتھ کیا ہوا ہو, پتہ نہیں دوسرے بھائی کے ساتھ کیا ہوا ہو. بس اسی انداز میں جنگ کرتے کرتے اتنے زخم آئے شہزادوں کے بدن پر کہ بچے پھر گھوڑے پر سنبھل نہ سکے. جب زمین پر گرے نا, ایک مرتبہ امام حسین کو آواز دی, امام حسین اور جناب عباس دونوں اپنے گھوڑوں پر سوار ہو کر پہنچے, لیکن تاریخ کہتی ہے کہ شہزادے جنگ کرتے ہوئے بہت دور تک جا چکے تھے. امام پہنچے, ایک کو بیگ بھانجے کو حضرت نے اٹھایا, دوسرے کو جناب عباس نے اٹھایا, لیکن شہزادے اتنے زخمی تھے کہ راستے میں دونوں شہزادوں نے دم توڑ دیا. ایک حضرت امام حسین کی آغوش میں شہید ہو گیا, دوسرا جناب عباس کی آغوش میں شہید ہو گیا. ابھی جنازے لے کر پہنچے, اب حضرت امام حسین تعجب کر رہے ہیں, صبح سے اب تک میں جب بھی جنازہ لے کر آیا زینب سب سے آگے ہوتی, ہر جنازے کو وصول کرتی, لیکن اب جب شہزادے آئے ہیں زینب نظر نہیں آ رہی. ایک مرتبہ آواز دے کر کہا, اماں ام فضہ, ایک مرتبہ جناب زینب کو بلا کر لائیے. ارے ان سے کہیے شہزادے آئے ہیں. جناب فضہ ایک مرتبہ پہنچی, جناب زینب کے خیمے میں دیکھا سر سجدے میں رکھا ہوا ہے, آنکھوں سے آنسو جاری ہے, تڑپ تڑپ کر کہہ رہی ہے پروردگار زینب کی آبرو تیرے ہاتھ میں ہے, ارے میں نے زہرا کو شکل دکھانی ہے, پروردگار زینب کی قربانی کو قبول کر.